बुलबुल एउटा ईरानी चरा, बुलबुल
एक दिन पक्कै पिरतीमा फस्नेहरू रुन्छन्, एक दिन पक्कै पिरतीमा फस्नेहरू रुन्छन्, एकअर्कालाई अंगालोमा कस्नेहरू रुन्छन्, छुनै पर्ने जिन्दगीमा बैंस भन्ने चीजले पनि, छुनै पर्ने जिन्दगीमा बैंस भन्ने चीजले पनि, थाहा नपाई हृदयमा पस्नेहरू रुन्छन्, एकअर्कालाई अंगालोमा कस्नेहरू रुन्छन्। सोचे जस्तो कहाँ छ र एक्लो जीवन काट्न, सोचे जस्तो कहाँ छ र एक्लो जीवन काट्न, सन्यासी भई खरानी नै घस्नेहरू रुन्छन्, एकअर्कालाई अंगालोमा कस्नेहरू रुन्छन्। ऋतु एउटै जिन्दगीमा कहाँ भेटिन्छ र, ऋतु एउटै जिन्दगीमा कहाँ भेटिन्छ र, सोझो भेटे मौका पर्दा डस्नेहरू रुन्छन्, एकअर्कामा अंगालोलाई अंगालोमा कस्नेहरू रुन्छन्। ठिटालाई ठिटी राम्री, ठिटीलाई ठिटो, ठिटालाई ठिटी राम्री, ठिटीलाई ठिटो, बिहे अघि सँगसँगै बस्नेहरू रुन्छन्, एक दिन पक्कै पिरतीमा फस्नेहरू रुन्छन्, एकअर्कालाई अंगालोमा कस्नेहरू रुन्छन्। बुलबुलमा यो गजल मैले कतिपटक पढे सम्झिन्न, तर आज मैले पढेको पहिलो पटक होइन भन्ने सम्झना मलाई छ। सर्लाही जानकी नगर हजार बिगाका विवश पौडेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभरात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले आजको कार्यक्रमको वाचन शुरूआत गरे, डोका उगारे, अध्याय गजल संग्रहबाट मैले वाचन गरेको थिएँ यो गजललाई, विवश पौडेलको गजल। म उहाँलाई चिन्न त 2056-57 सालदेखि नै चिन्छु, व्यक्ति मात्रै नभएर गजलकार विवश पौडेलकै रूपमा त्यति बेलादेखि मैले अहिलेसम्म चिनेको चिनारी निरन्तर छ। यो बीचमा हामी दर्जनौ पटक भेट्यौँ होला, तर उहाँसँग रेडियोमा बस्ने गरेको भलाकुसारी अहिले जुरेको छ, सायद भन्ने कुरो पनि मिलाएरै आउँछ। सायद बल्ल 2074 सालमा हामी रेडियोमा सँगसँगै दुईटा माइक राखेर बोल्ने गरी भेट भएका छौँ। उसो त उहाँ रेडियोकर्मी पनि हुनुहुन्छ, पेसाले शिक्षक हुनुहुन्छ, जनज्योति बहुमुखी क्याम्पसमा पढाउनुहुन्छ, त्यसै गरी फौतसिंह जनता माविमा पढाउनुहुन्छ, सर्लाहीमै बस्नुहुन्छ, र उहाँको पढाइको विषयमा पनि उहाँले त भन्नुभएको छैन, उहाँसँगै आउनुभएका केही साथीहरू हुनुहुन्छ हामीसँग अहिले। कृष्ण दाहाल हुनुहुन्छ, त्यसै गरी कुमार कुसुम हुनुहुन्छ सर्लाहीकै, कमल नेपाल हुनुहुन्छ सर्लाहीकै, उहाँ साथीहरूले नै बीचमा भन्दाखेरि मैले फ्याट्ट सुनेको छु, पढाइमा पनि दुईवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ। विवशजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद दाई।
मैले लामो समयदेखि चिनेको गजलकारकै रूपमा चिनेको पनि भनिरहेँ भने अझै तपाईँको परिचय अपुरो हुन्छ जस्तो किन लाग्छ भने, एउटा नियममा रहेर लामो समयदेखि गजलमा आफूलाई फल प्राप्ति होस् कि नहोस् नखोजिकन कर्म गरिरहेको व्यक्तित्व जस्तो लाग्छ मलाई तपाईँ।
दाइले यति भन्नु ठुलो कुरा हो, गजल नियममै सिद्धान्तमै नीतिमै भएरै लेख्नुपर्छ र नियम तोड्नु हुँदैन भन्ने मेरो मान्यता हो। सम्भवतः यो अध्याय गजल संग्रहमा पनि हामीले नियम मिच्न दिएका छैनौँ, गजललाई जे धारमा लैजानुपर्ने त्यो धार, यद्यपि कतिपयले त्यसलाई मिचे होला तर मिच्नु हुँदैन भन्ने लागेरै हामी यहाँसम्म आयौँ।
अध्याय सर्लाहीका स्रष्टाहरूको एउटा गजल संग्रह जो निस्किएको एक वर्ष लगभग अब पुग्यो, अब पुग्न लाग्यो, पुग्यो यसरी भन्दा पनि हुन्छ हामीले। यसभित्रको सम्पादक मण्डलमा एकजना प्रमुख व्यक्ति हुनुहुन्छ विवश पौडेल, सर्लाहीका विवश पौडेल। मैले अब कुराकानी तपाईँसँग कति छ कति गर्नलाई, मलाई विषयहरू पनि फेट फेट दिमागमा आइरहेका छन्, तर पहिला तपाईँको गजल तपाईँको आवाजमा सुनाउँछु, त्यसपछि बल्ल अनि कुराकानीलाई अगाडि बढाउँछु।
एउटा गजल जहाँ धेरै साथीहरूको नाम समेटिएको छ। तिम्रो शून्य हृदयमा सजाएर गयौ किन, तिम्रो शून्य हृदयमा सजाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, अमूल्य त्यो जिन्दगीलाई सफल पार्न नसक्नेले, अमूल्य यो जिन्दगीलाई सफल पार्न नसक्नेले, एकै क्षण बसी एकै क्षणसँगै बसी हँसाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, सङ्घर्षमा पाइला टेक्न, सङ्घर्षमा पाइला टेक्न नसक्नेले अघि सर्दै आनन्दका साथ मात्र कटाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, खहरेर भेल जस्तो उर्लिएको जवानीलाई, खहरेर भेल जस्तो उर्लिएको जवानीलाई अमर्त्य छ भने जिब्रो चपाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, सम्झनाका लहर अनि मन्द मन्द पवनसँग, सम्झनाका लहर अनि मन्द मन्द पवनसँग सँगै बसी यी हातहरू समाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, एकान्तमा छोडी हिँड्नु थियो भने विनासित्ति, एकान्तमा छोडी हिँड्नु थियो भने विनासित्ति, मनको राजा भने मन पराएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, मिलन हुन फेरि कहिले नफर्किने भएपछि, मिलन हुन फेरि कहिले नफर्किने भएपछि, विदाईमा फोस्रा आँसु बगाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, शशीले चाहिँ सबैलाई ज्योति एउटै छर्ने भए, शशीले चाहिँ सबैलाई ज्योति एउटै छर्ने भए, तिम्रै हुँ म भन्ने खबर पठाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, विश्वामित्र हुँ म भन्दा, विश्वामित्र हुँ म भन्दा जबरजस्ती कृष्ण बनाई, विश्वामित्र हुँ म भन्दा जबरजस्ती कृष्ण बनाई, माया गर्न विवश पारी फकाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन, तिम्रो सुन्ने हृदयमा सजाएर गयौ किन, निराश पारी आत्मा मेरो जलाएर गयौ किन।
बडा गजबसँग लेख्नुभयो। मैले तपाईँको परिचय गर्दै जाँदा मलाई अब पुरानो दिनहरूमा म पुगेँ, 58-59-60 सालतिर मिनभवन क्याम्पसमा एउटा गजलको, अहिलेसम्म पनि म त गजलको कोसेडुङ्गै भन्छु त्यसलाई, गजल गृह भन्ने संस्था थियो, सुरेश वागले त्यसको अध्यक्ष हुनुहुन्थ्यो मेरो केही दिन अगाडि मात्रै, अहिले उहाँ अमेरिका बस्नुहुन्छ, च्याटमा कुराकानी पनि भएको थियो, त्यसमा पनि तपाईँ पदाधिकारी नै हुनुहुन्थ्यो जस्तो।
म त्यतिखेर सुरेशजी अध्यक्ष, म उपाध्यक्ष थिएँ, अनि होम कुमारी राई मलाई सम्झना छ, अनि सुरेश सुवेदीजी हुनुहुन्थ्यो, अनि राजुश्री हुनुहुन्थ्यो अर्को एकजना, अर्जुन दाहाल ओखलढुङ्गे हुनुहुन्थ्यो, अहिले धेरै साथीहरूसँग सम्पर्क छैन। सुरेश सुवेदीजीसँग चाहिँ बिच बिचमा कहिलेकाहीँ गफगाफ हुन्छ,
इतरभित्र कतै बस्दै हुनुहुन्छ उहाँ पनि अहिले। त्यति बेलाको त्यो गजल गृहले एउटा हवाई पत्रिका निकाल्थ्यो पलाश भन्ने, दुई पानाको सबैको गजल कलेक्सन गर्दै त्यहाँ लेखिएको हुन्थ्यो र बाँड्दै बाँड्दै हिँड्नुहुन्थ्यो तपाईँहरू।
हजुर,
सुरेशजी नै कति पटक टाढा टाढासम्म पुगेर कतिलाई पुर्याउनु भएको मलाई सम्झना छ।
दाईलाई याद छ कि छैन, एक दिन सरस्वती पूजाको दिन पारेर सुरेशजी र म बिहान आएका थियौँ, अनि गजल छोडेर गएका थियौँ, अनि दाईले भन्नुभयो रातो टिका लगाएर आउनुभयो, अनि दाई आज सरस्वती पूजा छ, ए रेडियोमा लागेको थुप्रै भएछ, मैले पूजा बिर्सेँ भनेर भन्नुभयो, त्यो याद छ।
बडा मिठो त्यति बेलाको माहौल त्यो, अहिले आज त गजल अब घर घरमै हुन थाल्यो भन्ने चलन छ, म त भन्छु नै त्यसरी, होइन, बाढी आयो भन्दा भन्दै ठुलो समुद्रै भइसक्यो अब, तर यो समुद्रमा ल्याउनको लागि सबैको आफ्ना आफ्ना योगदान अन्तर्गत त्यो एउटा ठुलो कोसेढुङ्गा थियो जस्तो लाग्छ मलाई, जसले यो ठाउँसम्म लिएर आयो। तपाईँको त्यति बेलादेखिको अहिलेसम्मको चल्ता पूर्जा अवस्था हुन्छ नि गजलमा,
हजुर,
तपाईँको आफ्नो काम, आफ्नो पढाइ, आफ्नो पेसा सबै रहेर पनि गजललाई तपाईँले छोड्नु भएन,
गजललाई छोडिन छोड्न हुँदैन जस्तो लाग्यो दाइ।
के चिजले त्यस्तो ताने तपाईँलाई गजलमा, कि म सुरुदेखि लागेको भन्ने मात्रै लगाव हो कि अर्को कुनै आत्मिक खालको लगाव पनि छुट्छ?
जस्तै एउटा मिठास, त्यहाँ निश्चित नियमहरू, अनि त्यो जुन त्यसभित्र निस्किने रिदम, अनि त्यसले ओगटेको क्षेत्र, पिरतीका कुराहरू, हरेक हिसाबले गजलमा मिठास छ र नै लगातार त्यसरी लागिराखेको जस्तो लाग्छ।
सिकाइयो होला धेरैलाई, सिकाइएन गजल?
सिकायो अस्ति, सम्भवतः त्यो हामी, म कृष्ण दाहाल र कुमार कुसुम बर्दिवास गएको थियौँ, मलाई त्यहाँ खुसी के लाग्यो भने एकजना राजकरण महतो भाइ थिए, अनि उनले के भने भने आज मेरो गुरु विवश पौडेल पनि आउनु भएको छ, मलाई थाहा छ, किन मैले नवक्षितिजमा त्यहाँ एक वर्ष पढाएको थिएँ, त्यतिखेर के विद्यार्थीहरू त्यहाँ गजल कसरी लेखिन्छ भनेपछि मैले गजल एउटा निश्चित नियममा यसरी लेखिन्छ भनेर त्यहाँ उ गरेको थिएँ। गजल सिकायो दाई धेरैलाई, तर सिकाउँदा पनि अब आफू त के कस्तो भएँ थाहा छैन, तर ज जसले गजल सिकेँ ती चाहिँ दक्ष देखेको छु मैले। यद्यपि गजल कसरी लेखिन्छ भनेर मैले छलफल चाहिँ त्यतिखेर मिलनसँग गरेका थिएँ, मिलनले चाहिँ यो यसरी 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 फर्मेटमा,
सुरुमा तपाईँले चाहिँ मिलनजीबाट सिक्नु, मिलन भनेको मिलन कोइराला सरलाईका,
त्यसको नि एउटा प्रसङ्ग छ भाइ, जस्तै भर्खर भर्खर काठमाडौँ आएको, अनि रेडियो सुनिसकेपछि त्यो भर्खर एचबिसी एफएमबाट त्यो दाईकै एउटा प्रोग्राम, दाईलाई त चिनेको थिएन, केही पनि थिएन, भित्र आएको, अनि म रातो छु र के अरे
म कालो छु
रङ रातो मनपर्छ, त्यो अङ्गालोको तातो मनपर्छ, त्यो सुने बिहान कलेज गएपछि मैले सुरेशलाई भने मैले यस्तो सुने यो कसले लेखेको, अनि सुरेशजीले कसले आस्था दाहालले भने कसले के भने, अनि त्यसपछि गर्दा गर्दै अनि मिलन कोठामा आइपुग्यो, अनि कोठा आइसकेपछि यो गजल कसरी लेख्ने हिजो बेलुका यसरी यसरी सुनेको भनिसकेपछि ए त्यो गजलवाला कार्यक्रम यसरी लेख्ने भनेपछि त्यो जुन कविता चाहिँ म लेख्ने छन्दका कविता लेख्ने विशेष गरेर शार्दुल विकृतहरू मन्दाक्रान्तहरू यो छन्दमा कविता मात्रै लेख्ने, सुरेश सुवेदीजीले पनि गजल लेख्नुभएको मलाई थाहा छैन
त्यति बेला, छन्दका कविता
छन्दका कविता वाचन गर्ने मिठो वाचन गर्ने होइन, एउटा कविता प्रतियोगितामा फर्स्ट पनि हुनुभएको थियो, हामी एनसिसी पढ्दै नेपाल कमर्स क्याम्पस, फेरि त्यो कमर्स क्याम्पसभित्र त्यो साहित्य कता कताबाट त्यसरी गयो कि सुरेशजी, सुरेश वाग्लेजी साह्रै मन पराउने त्यसलाई, अनि त्यो सन्दर्भमा अनि हामी साथीभाइहरू छलफल गऱ्यौँ, ल हामी चाहिँ नेपाल कमर्स क्याम्पसमा कार्यक्रम राख्ने भन्यो, गजलको कार्यक्रम राख्यो, कार्यक्रम राखिसकेपछि अब के गर्ने भन्दाखेरि यो पत्रिका निकाल्ने भन्ने भयो, के राख्ने के राख्ने, कति लाली गुराँस कति के, अनि मैले पलास राख्दा हुँदैन भनेपछि अनि राजुश्री होम कुमारी अनि हाम्रो सुरेश सुवेदीजी सुरेशजीहरू जम्मैले ताली बजाइहाल्नु भयो, अनि त्यो नाम त्यही पारित भयो, अनि गजल गृह चाहिँ सुरेशजीले यसरी यसरी राख्ने भनेर हो, अनि त्यसपछि पनि निकै वर्ष निरन्तर त्यो ठाउँ ठाउँमा त्यो बनाएर के गरेर गऱ्यो, अनि पछि म यो काठमाडौँ छोडेर उता तराईतिर लागेँ, अनि त्यसपछि पनि पछि निरन्तर भयो, सुरुमा चाहिँ त्यो त्यसरी
नेपाली गजलको अहिलेको अवस्था 50 सालपछि जुर्मुराएको गजलका युवाहरूले लिएर आएको हो, र ती युवाहरूमध्ये विवश पौडेल हुनुहुन्छ जो सर्लाही जानकी नगर हजार बिगाका हुनुहुन्छ, उहाँको घर जनज्योति बहुमुखी क्याम्पस, यो कहाँ लालबन्दी पर्छ,
लालबन्दी
लालबन्दीमा, अनि अर्को फौद सिंह जनता मावि कहाँ पर्छ,
रानीगंज अहिलेको लालबन्दी 17,
ए यो दुवै उसमा स्कुलमा र कलेजमा दुवैतिर पढाउनुहुन्छ
तपाईँ,
अब आफ्नो पढाइ चाहिँ रोक्नुभयो कि सक्यो कि बाँकी छ कि के छ,
एमफिल गर्न चाहिँ भाग्यले नदिएको कि 80% हाजिरी सजिलै छ अरे, अनि फेरि त्यो पढ्न जान पनि त्यो धेरै पारिवारिक तनाव त्यसरी दिन नमिल्ने, त्यो जम्मै सम्हाल्नु पर्यो, जागिर छोडेर हिँड्न नमिल्ने, तर रहर त छ दाइ।
तपाईँको पढाइको विषय चाहिँ एउटा कमर्समा मास्टर सक्नुभयो,
हजुर,
त्यस पछाडि
मैले त्यो नेपालीबाट एमए गरेँ दाइ,
अर्को चाहिँ नेपालीबाट एमए पनि सक्नुभयो, दुइटैमा तपाईँले एउटा चाहिँ ह्युमेनिटिज फ्याकल्टीमा एउटा कमर्स फ्याकल्टीमा,
अनि पछि यो जागिर खाने बेला चाहिने रहेछ भनेर अनि एक वर्ष भिड चाहिँ त्यतिखेर गऱ्यो, त्यो लाइसेन्स नपाइने त्यो नभइकन अनि त्यसरी गऱ्यो दाइ।
साह्रै रमाइलो, अब म कुराकानीको क्रम मात्रै गरिरहेँ भने तपाईँको गजललाई अन्याय गर्छु, कुन गजल सुनाउने अब,
एउटा यो 64 सालमा लेखेको गजल थियो दाई, म यो गजल सुनाउँछु, अनि मलाई गजल आफूले वाचन गर्नभन्दा नि दाईको मुखबाट सुन्न धेरै रहर छ, त्यसकारण अध्यायका चाहिँ त्यसबाट सुन्ने र यसबाट म एउटा गजल वाचन गर्छु। प्रेयसीका आँखासँग पिरतीका कुरा हुन्छन्, प्रेयसीका आँखासँग पिरतीका कुरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी बुढा हुन्छन्। दुईटा मन मिलेपछि बिहे गर्ने कुरा चल्छ, दुईटा मन मिलेपछि बिहे गर्ने कुरा चल्छ, प्रेयसीका सिङ्गारसँगै दुवै हातमा चुरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी भुरा हुन्छन्। सिङ्गारतर्फ दृष्टि दिने अभिमानी ठिटीहरू, श्रृङ्गारतर्फ दृष्टि दिने अभिमानी ठिटीहरू, रूपका भने साह्रै राम्रा जिब्रोका त छुरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी भुरा हुन्छन्। भाग्नै पर्छ घर छोडेर आमा बाउले नमान्दा त, भाग्नै पर्छ घर छोडेर आमा बाउले नमान्दा त, अनि मात्र दुइटैका मनका इच्छा पूरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी भुरा हुन्छन्। जस्तासुकै भए पनि पिरतीको कारोबारमा, जस्तासुकै भए पनि पिरतीको कारोबारमा पीडाकुण्ठा सहन गर्ने मनका साह्रै सुरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी भुरा हुन्छन्। प्रेयसीका आँखासँग पिरतीका कुरा हुन्छन्, यसको अर्थ नबुझ्ने त केटाकेटी भुरा हुन्छन्।
बडा रमाइलो, यो कति सालमा रे,
64 सालमा,
हजुर, सालमा कतिवटा जति गजल जन्मिन्छन् तपाईँबाट
दाइ? त्यो निश्चित नै चाहिँ हुँदैन, कहिलेकाहीँ लेख्ने भन्यो भने सरासरी पनि लेखिन्छ, अनि कुनै कार्यक्रम परेर यसका लागि गजल लेख्ने भनेर चाहिँ म लेख्दिनँ दाइ,
त्यसरी हुँदैन,
त्यसरी चाहिँ हुँदैन,
त्यो आउनै पर्यो,
आउनै पर्यो
भित्रबाट,
भित्रैदेखि त्यो कनेर चाहिँ लेख्न सक्दै सक्दिनँ म।
गजल लेख्ने मान्छे साहित्यिक कमर्सै पढे पनि तपाईँको साहित्य हृदय कति ठुलो रहेछ, त्यहाँ गजल गृहको ऊ भयो, त्यहाँको माहौल कस्तो थियो म अचम्म मान्छु भनेर आफै भन्दै हुनुहुन्छ तपाईँ अहिले,
हजुर,
कहिलेकाहीँ कोमल मन प्रेम श्रेम पनि त भयो होला नि ऊ बेलामा यो गजल लेख्ने गर्दाखेरि?
होइन दाइ, यो अचम्मको कुरो मेरो चाहिँ के भयो भन्दाखेरि, मेरो जोसँग प्रेम भयो विवाह उसैसँग भयो, बडो अचम्मको, फेरि गजलको माध्यमैबाट पनि भाव होइन,
त्यसलाई त प्रेम होइन त भन्न मिलेन, त प्रेम भएकै रहेछ
हो, तर के भन्दाखेरि
उहाँ त लेख्नुहुन्न,
लेख्नुहुन्न,
तपाईँ मात्र लेख्नुहुन्न,
म लेख्छु,
उहाँलाई सुन्दा त मजा आउँदो नि,
जस्तै 2065 वैशाख 15 बिहे गरेको रिता निरौलासँग होइन, तर रिता निरौला गजलकार होइन, एउटा अङ्ग्रेजीको लिटरेचरको विद्यार्थी, पुरै लिटरेचरको विद्यार्थी होइन, सुन्न चाहिँ मन पराउने। म त्यतिखेर किताब यो गजलको डायरीहरू पढ्न दिएको छु मैले होइन, एउटा सँगै संस्थामा काम गर्थ्यौँ हामी एजुकेसन होममा त्यतिखेर, अनि मिस भन्थेँ म, अनि रिता मिस तपाईँ यो लगेर डायरी हेर्नुहोस्, उनी त्यति गजल बुझ्ने, अहिले भर्खर अहिले यतिखेर आएर जस्तै मसँग बिए गरिसकेपछि गजल वाचन कसरी गर्ने के गर्ने भन्ने खालको कुरो चाहिँ थाहा छ।
कहिलेकाहीँ रिता मिसकै नाममा पनि गजल लेखियो होला,
लेखेको
कापी लिएर पठाइदिने के गर्ने भने, एउटा गजल मैले पढ्छु यो रिता मिसकै नाममा हो कि वा केही तपाईँले लेखेर दिनुभएको थियो कि पढेर सुनाउनु भएको थियो कि जस्तो लाग्छ। तपाईँले मलाई अब वाचन गरेको स्वर हेर्न मन लागे पनि भन्नुभएको छ, प्रिय तिम्रो आँखाबाट सुरु होस् प्यार मेरो, प्रिय तिम्रो आँखाबाट सुरु होस् प्यार मेरो, अनि तिम्रै आँखाबाट अन्त्य होस् संसार मेरो, हो उहाँको लागि
अब यथार्थ नै हो भनेर पनि सम्झिनुपर्छ दाइ, किनभने गजल मलाई कृष्णले कहिलेकाहीँ के भन्छ भने यो पिरतीका गजल लेख्छ भन्छ, अनि मैले सबै खालको लेखेँ भने फेरि अरूले के गर्ने त,
एउटा खडेरी पनि त गराउनु भएन,
भएन
देशप्रेमको मात्रै लेखेर भएन, सबै देशप्रेम गर्नु पऱ्यो
परो, अनि त्यसकारण देशप्रेमका केही भए पनि म चाहिँ विशेष गरेर यो पिरतीलाई नै गजलमा जोड्दैछु दाइ।
के भो के भो तिम्रै तस्विर बस्यो अब नजरमा, के भो तिम्रै तस्विर बस्यो अब नजरमा, तिमी बाहेक कसैसँग हुने छैन घरबार मेरो, अनि तिम्रै आँखाबाट अन्त्य होस् संसार मेरो, प्रिय मेरो हृदयमा बस्दा तिमी यस्तो लाग्यो, मैले बिगारेर त पढिरहेको छैन नि,
छैन अब दाइले गजल बिगार्यो भने सपार्ने गजल,
तपाईँहरूले मलाई झन् यति धेरै फुर्काइदिनुहुन्छ कि बिगार्यो मलाई भनेर झन् डर लाग्छ। प्रिय मेरो हृदयमा बस्दा तिमी यस्तो लाग्यो, खुसीसँग जुनी काट्ने एउटै मात्र आधार मेरो, अनि तिम्रै आँखाबाट अन्त्य होस् संसार मेरो, के पो अर्थ रहन्छ र सौन्दर्यको तिमी बिना, के पो अर्थ रहन्छ र सौन्दर्यको तिमी बिना, तिमी भए मात्र अर्थपूर्ण हुन्छ श्रृङ्गार मेरो, तिमी भए मात्र अर्थपूर्ण हुन्छ श्रृङ्गार मेरो, अनि तिम्रै आँखाबाट अन्त्य होस् संसार मेरो, लक्ष्य मेरो जिन्दगीको तिमी प्राप्त गर्नु नै हो। भनेपछि बिहा गर्नुभन्दा अगाडिकै रहेछ गरे,
अगाडिकै हो कि दाई, होइन यो पछाडि लेखेको दाई,
त्यति बेलाको मुडमा पुगेर
किताब छाप्ने बेलामा हो।
लक्ष्य मेरो जिन्दगीको तिमी प्राप्त गर्नु नै हो, तिमी मात्रै अमूल्य छौ पाइन सक्नु अपार मेरो, प्रिय तिम्रो आँखाबाट सुरु होस् प्यार मेरो, अनि तिम्रो आँखाबाट अन्त्य होस् संसार मेरो। विवश पौडेलका गजलमा तिलस्मी शब्दहरू हुँदैनन्, तर साधारण शब्दमा असाध्यै मिठा गजलहरू र नियममा बाँधिएर लेख्नुहुन्छ भन्ने मेरो बुझाइ छ। प्रेम गजल यो सब यसलाई मैले भन्नै परेन, प्रेम गजलकै आधारमा अरू पनि छन्, यो त मैले प्रतिनिधि एउटा दुईवटा मात्रै वाचन गरेको हुँ, कतिपय गजलहरू चाहिँ सङ्गीतमै पनि आउँदाखेरि हाम्रो साङ्गीतिक गजलको आकाशलाई नाफै गराउँछ भन्ने मेरो बुझाइ छ। सङ्गीतमा आयो कि आएनन्, कतै छैन
छैन दाइ, मैले कोसिस पनि गरेको छैन र आएका पनि,
म पसलमै बस्नुभयो अलि राजधानीतिर बसेर यसो साथी सङ्गति बनाएको भए हुन पनि सक्थ्यो, अझै पनि यही कार्यक्रम सुनेर कतिपय सङ्गीतकार साथीहरूले सुन्नुभएको रहेछ र रहर गर्नुभयो भने पनि जोडिन सक्नुहुन्छ, म अन्त्यमा तपाईँको सम्पर्क गर्ने ठेगाना त लिन्छु नै। अब एउटा गजल तपाईँलाई वाचन गर्न लगाउँछौँ, त्यसपछि हामी विश्राम गर्छौँ। कुन गजल
यो? पहिल्यै दाइले दाइकै एउटा कार्यक्रममा बरथ जाँदाखेरि वाचन गरेको कार्यक्रम यो, धेरैले योसँग त्यो एन्सर लेख्यो के लेख्यो यसको सवाल जवाफ लेख्यो भने मलाई यही गजल वाचन गर्यो,
सायद त्यो रेकर्ड हामीले प्रसारण पनि गऱ्यौँ होला बुलुङबाट ल्याएर, हो आज एकदम ओरिजिनल आवाज, ताजा अर्ग्यानिक।
सारा शरीर कुना काप्छ तल माथि दुख्छ मेरो, सारा शरीर कुना काप्छ तल माथि दुख्छ मेरो, साईले तिम्रो सम्झनाले देब्रे छाती दुख्छ मेरो, न त वारी न त पारी तर्न सकेँ न त वारी बस्न सकेँ, न त पारी तर्न सकेँ न त वारी बस्न सकेँ, घर न घाटमा अल्झी मुटु राति राति दुख्छ मेरो, साईली तिम्रो सम्झनाले देब्रे छाती दुख्छ मेरो।
मैले बिचमा तपाईँलाई रोकेर यति कुरा भन्नै पर्छ, सर्लाहीमा त्यति बेला होनहार केही गजलकारहरू मिलन कोइराला, विवश पौडेल लगायत,
शून्य प्रकाश
लगायत केही साथीहरू, शून्य प्रकाश अहिले कोरिया हुनुहुन्छ, असाध्यै मिठो गजल लेख्ने मान्छे, ती मध्येका पनि फेरि कहिलेकाहीँ एकदम दिमागमा याद रहने स्ट्राइकिङ गजलहरू हुने गर्थ्यो, त्यसमध्ये सारा शरीर कुना काप्छ तलमाथि दुख्छ मेरो चाहिँ तपाईँको मलाई एकदम त्यो क्याच भएको गजल, त्यति त्यही ताकाको नभए पनि तपाईँको आइडेन्टिटी बोकेको गजल हो यो भनेर बुझेको छु मैले, डेट चाहिँ थाहा छैन कहिले लेख्नुभयो। तेस्रो शेरमा जाउँ,
66 सालको 66 तेस्रो शेरमा जाउँ त, कसलाई पोखौ मनको वह तडपिएर बाँचेको छु, कसलाई पोखौ मनको वह तडपिएर बाँचेको छु, काँडासरी जिन्दगी भो फुल र पाती दुख्छ मेरो, साईले तिम्रो सम्झनामा देब्रे छाती दुख्छ मेरो, घृणा सय रातो गुलाब फ्याँकिदेऊ कुल्चिएर, घृणा सय रातो गुलाब फ्याँकिदेऊ खुल्चिएर, सर्वाङ्ग यो मन्द्रमुटु नाना भाँती दुख्छ मेरो, साईले तिम्रो सम्झनाले देब्रे छाती दुख्छ मेरो।
कति राम्रा काफिया प्रयोग गर्नुभएको छ यहाँनिर विवशले, सधैँ त फुर्दैन होला, यो त युगमा फुर्छ यस्तो खालको यति राम्रा गजल।
विशेष त्यो त्यस्तै खालको स्थिति
कोही बेला आउनुपर्छ। तपाईँ सम्झनुहुन्छ यदि यो फुर्दाखेरि कस्तो मुडमा हुनुहुन्थ्यो?
भने हुन्छ 66 साल भनेपछि बिए भएको एक डेढ वर्ष जति बितेको थियो।
खुब प्रेम थियो,
प्रेम त अझै पनि छ नि,
त्यति बेलाको नै प्रेम थियो, जाग्दै गरेको प्रेम,
जाग्दै गरेको प्रेम।
तलमाथि छाती, राति राति पाती, नानामाथि र अर्को एउटा काफिया छ जुन वाचन गर्न बाँकी छ, त्यो म वाचन गरौँ कि, मलाई लोभ लाग्यो। यहीँ छ, तपाईँको अध्यायमा पनि छापिएको रहेछ यो। भोक छैन दिनमा अनि निद्रा छैन रातमा पनि, भोक छैन दिनमा अनि निद्रा छैन रातमा पनि, खै कसरी भनौ साइली के जाति दुख्छ मेरो।
साइली तिम्रो सम्झनाले देब्रे छाती दुख्छ मेरो,
सारा शरीर कुना काप्छ
तलमाथि दुख्छ मेरो, साइली तिम्रो सम्झनामा देब्रे छाती दुख्छ मेरो।
सर्लाही जानकी नगर हजार बिगाका विवश पौडेल हामीसँग हुनुहुन्छ, जनज्योति बहुमुखी क्याम्पस र फौद सिंह जनता मावि उहाँको अहिलेको सम्प्रति हो। बिहान बेलुका दुई ठाउँमा पढाउनुहुन्छ, दुईवटा विषयमा स्नातकोत्तर गरिसक्नुभएको छ, बिएड गर्नुभएको छ छुट्टै, र उहाँले लामो समयदेखि गजल लेख्नुहुन्छ। आजको मैले सबभन्दा छुटाउने नहुने र मुख्य उहाँको पहिचान परिचय, मैले थाहा पाएसम्म 56 सालदेखि लेख्दै हुनुहुन्छ, 56-57 सालदेखि निरन्तर गजलमा लागिरहनु भएको छ। आज यस्ता गजलकार जो एउटा गजलको इतिहासको ठूलो कोसे ढुङ्गा बोकेर बस्नुभएको छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। यो कुराकानी र उहाँको गजल वाचनको क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा ईरानी चरा, बुलबुल
नजरले त्यही मन पराउँछ जुन नसिबमा हुँदैन, नजरले त्यही मन पराउँछ जुन नसिबमा हुँदैन, र त भन्न मन डराउँछ जुन नसिबमा हुँदैन, धर्मै तोड्नु परेपछि मन मिलेर के गर्नु, धर्मै तोड्नु परेपछि मन मिलेर के गर्नु, र देखा पर्छ हराउँछ जुन नसिबमा हुँदैन, र त भन्न मन डराउँछ जुन नसिबमा हुँदैन, त्यही पाउने आशा गर्छ कुन्ने किन यो मन, र त त्यही पाउने आशा गर्छ कुन्ने किन यो मन, र त बरबराउँछ कराउँछ जुन नसिबमा हुँदैन, र त भन्न मन डराउँछ जुन नसिबमा हुँदैन, प्राप्तै गर्न नसकिने चीजले कुन्ने किन किन, प्राप्तै गर्न नसकिने चीजले कुन्ने किन किन, जादु मन्तर गराउँछ जुन नसिबमा हुँदैन, र त भन्न मन डराउँछ जुन नसिबमा हुँदैन, थाहा छ पाउन सकिँदैन बल नगर्नु बेस तर, थाहा छ पाउन सकिँदैन बल नगर्नु बेस तर, भित्रै छाती चहराउँछ जुन नसिबमा हुँदैन, नजरले त्यही मन पराउँछ जुन नसिबमा हुँदैन, र त भन्न मन डराउँछ जुन नसिबमा हुँदैन। विवश पौडेलको गजल यो, सर्लाही जानकी नगर हजार बिगा उहाँको घर, जनज्योति बहुमुखी क्याम्पस र फौद सिंह जनता माविमा अध्यापन गरिरहनु भएको छ र विवश पौडेलका गजलहरू आज वाचन गरिरहँदा म बुलबुलका ती सुरुवाती दिनहरूमा पुगिरहेको छु जति बेला 2058 सालमा बुलबुलका पहिलाका श्रृङ्खलाहरू प्रस्तुत हुने गर्थे। त्यति बेलादेखिको चिन्जान रहेका गजलकार र लामो समय त्यति नै बेलादेखि अहिलेसम्म गजलमा निरन्तर लागिरहनु भएको नथाकेको यात्री भन्छु म, लम्बे रेसका घोडा भन्छ नि हिन्दीमा। विवशजी
हजुर,
थकाइ लागेको छैन?
छैन भाइ,
तर तपाईँले पुस्तकै रूपमा पनि कुनै पुस्तक कृतिका रूपमा ल्याइसक्नु भएको पनि छैन गजलको?
छैन, त्यो योजना बनाउँदै गर्दै थन्किँदै गरेको छ, तर आशा छ म त त्यो कृति त निकाल्छु नै। तर
अचेल गजल लेख्न सुरु गरेको एक वर्ष दुई वर्षै नभइकन कृति निकालिदिन्छन् कि? अब कतिपयको त छोटो समयमा पनि राम्रो लेख्ने हुन्छ नै, नहुने त होइन, तर दुई चार वर्ष हुने बित्तिकै एक दुई महिना हुने बित्तिकै राम्रो होस् कि नहोस् कृति निकालिदिइहाल्छन्। त्यो भिडलाई तपाईँबाट केही सिक्न सक्ने अवस्था रहन्छ कि जस्तो लाग्छ मलाई, यति लामो समय हुँदा नि तपाईँले हतार गर्नुभएको छैन?
आत्तिनु हुँदैन भन्ने कुरा लाग्छ दाई, जस्तै यही अध्याय गजल संग्रहमा मेरो र कृष्णको एउटै कुरो के रह भने हेर कम्तीमा पाँच शेरको गजल आउनुपर्छ, गजलमा मिटर मिल्नुपर्छ, सम्पूर्ण कुरा आउनुपर्छ भनेरै अडिग भएर हामीले अलिकति पनि नझुकिकन यसमा एउटा मात्र कृष्ण दाहालको गजल अलिकति धेरै शेरको छ भने हामीले बाँकी पाँच शेरमा राखेका छौँ। यद्यपि यसमा काहीँ कसैका गजलहरू केही भए भने हाम्रो सम्पादनको जिम्मा मात्रै, बाँकी कुरो त केही होइन, त्यो त लेखककै हो। के लाग्छ भने दाई आत्तिहाल्नुपर्छ भन्ने छ, मान्छेले त कृति लेखिसकेपछि त आफ्नो पुस्ताले सकेन भने भोलि अर्काले पनि त राम्रो छ भने छापिदिँदैन र त्यो त भइहाल्छ नि। त्यस कारण आत्तेर बजारमा ल्याएर दुईवटा चारवटा बेचिहालेर अनि त्यो केही समयका लागि लोकप्रियता कमाएर फेरि हराउनु ठिक हुन्छ जस्तो मलाई लाग्दैन। कम्तीमा पनि 20-25 साथीले तेरा यी यी राम्रा छन् यी राख भन्नु, अनि दुईवटा चारवटा मिडियाले, अब मिडियाकै कुरो गर्दाखेरि फेरि त्यो गजलकै लागि बुलबुल भनेको त त्यो भागवत गीतै हो नि दाइ, त्यो पुराण पढ्छन् नि, जुन पुराण पनि त भागवत गीता हो नि।
तपाईँहरूको शब्दलाई धन्यवाद मेरो तर्फबाट।
धेरै धेरै पुराणहरूमध्ये भागवत पुराण पढिसकेपछि सिद्धो के होइन, गजलकै लागि त जसुकैले जेसुकै भने पनि यो त देश विदेशमा अनलाइनमा अफलाइनमा भएछ, त्यो सम्पूर्ण रेकर्ड गरेर सबैले जो गजल कतिले यसैबाट चाहे यसैबाट गजल सिके भनेपछि त त्यो गजलका लागि त श्रीमद् भागवत गीतै हो, पुराणै हो भन्दा। अब यस्ता जस्तै दाईहरू जस्ता यही क्षेत्रमा दिग्गज भएका व्यक्तिले ल तेरा फलाना फलाना गजल चाहिँ राम्रा छन् है, यतिका गजलहरू बजारमा आउनुपर्छ भनेर दिएका सजेसनहरू सहित निकाल्यो भने कृति बजारमा बिकेर पैसै कमाएर घरै नबनाए पनि भोलि अध्ययन गर्नेले त गर्छ नि, के पाउँछ नि त। त्यही भएर मैले आर्ती हालेर निकालिहाल्नुपर्छ जस्तो चाहिँ लाग्दैन।
तर किताब ननिस्काल्दा पनि कसैका किताब निस्केर तकिया मुनि थन्केर बसेका पनि होलान्, दराजभित्र थन्केर बसेका पनि होलान्, तर कसैको किताब ननिस्के पनि हजारौँ मान्छे माझ सयौँ मान्छे माझ त कमसेकम पुगेको हुनुपर्छ, किनकि तपाईँ लामो समयदेखि पढाइरहनु भएको छ। पढाउँदाखेरि स्कुलमा कहिलेकाहीँ बच्चाहरूले गुड फ्राइडे भन्लान् विद्यार्थीहरूले, कहिलेकाहीँ कलेजकै विद्यार्थीहरूलाई पनि त पढ्दा पढ्दा त्यो कमर्सको थ्योरी कति घोकाउनुहुन्छ सर, आज तपाईँको गजल जाओस् न भन्लान्।
हुन्छ हुन्छ भाइ, त्यस्तो रमाइलो हुन्छ कहिले काहीँ केही केही सेरहरू त्यसरी।
अनि त्यति बेला त उनीहरूले पनि ओहो हाम्रो सरले कस्तो राम्रो गजल सुनाउनु भयो, आदर्श पुरुष हुन्छ टिचर त कतिपय ठाउँमा, अनि गजल लेख्ने कसरी भनेर तरिका सोध्लान्, अनि सिकाउन बस्छु भनेर लौ भनेर औपचारिक क्लास सुरु नगरिकन पनि त गजल सिकाइरहन्छ होला नि अप्रत्यक्ष रूपमा।
हुन्छ, सोध्छन् विद्यार्थीले जस्तै अफलाइनमा आएर क्लास सकेपछि कसरी यसो 5-10 हेरौँ अलिक पछि लेखेर देखाउँछ, यस्तो हुन्छ दाइ। छन्
अर्को एउटा गजल सुनाउनुहोस् न फेरि,
एउटा अलिकति पिरतीभित्रै पनि त्यो दुई चार खालका कुराहरूमध्ये यो अहिलेको परिस्थितिलाई देखेर लेखेको। बिना सित्ति रिसाएर तात्ने गर्छौ अरे अचेल, बिना सित्ति रिसाएर तात्ने गर्छौ अरे अचेल, हरेक साँच प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल, मन्द मुस्कान पिरतीका मिठा चोखा बात गर्थ्यौ, मन्द मुस्कान पिरतीका मिठा चोखा बात गर्थ्यौ, आफ्नै भन्नेहरूलाई ढाँट्ने गर्छौ अरे अचेल, हरेक साँच प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल, विवाहको कुरा सुन्दा लजाएर ओठ टोक्थ्यौ, विवाहको कुरा गर्दा लजाएर ओठ टोक्थ्यौ, एउटा छोडी अर्कोलाई आँट्ने गर्छौ अरे अचेल, हरेक साँझ प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल, माया साटी पिरतीमा रम्नेहरूको खेदो खन्थ्यौ, माया साटी पिरतीमा रम्नेहरूको खेदो खन्थ्यौ, आफ्नै शरीर पैसासँग साँट्ने गर्छौ अरे अचेल, हरेक साँझ प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल, टोक्ने गर्थे सुपारीमा छ्या कस्तो भन्थ्यौ तिमीले, टोक्ने गर्थे सुपारीमा छ्या कस्तो भन्थ्यौ तिमीले, रक्सी चुरोटसँग रात काट्ने गर्छौ अरे अचेल, हरेक साँझ प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल, बिना सित्ति रिसाएर तात्ने गर्छौ अरे अचेल, हरेक साँझ प्याला पिउँदै मात्ने गर्छौ अरे अचेल।
विवासी कहिलेकाहीँ तपाईँको यति लामो गजल यात्रामा गजलकै यस्तो दिमागमा बसिरहने स्मरण योग्य क्षण बनेर बसेको केही घटनाक्रमहरू छन्?
त्यस्ता गजलका क्षणहरू त्यसरी कुरो गर्दाखेरि एकपटक नेपाल कमर्स क्याम्पस जतिखेर म तेस्रो वर्षमा अध्ययनरत थिएँ एउटा कार्यक्रम गरेका थियौँ हामीले त्यसमा, अनि त्यसमा त्यतिखेर मलाई रमेश पौडेल दाईले रेडियो नेपालमा काम गर्नुहुन्छ, त्यसपछि उहाँको अहिलेसम्म मेरो भेटघाट पनि भएको छैन फेरि दोहोऱ्याएर, उहाँले के भन्नुहुन्थ्यो भने तपाईँ आफ्नै बन्धु दाजुभाइ भनेर भनेको चाहिँ होइन, यतातिर भन्दा पनि तपाईँ मिडिया क्षेत्रमा आएको भएदेखि हुन्थ्यो, म सहयोग गर्न सक्छु भन्नुहुन्थ्यो। त्यसपछि म ओर्ले मोफसलबाट बाहिर गएँ गएको गएँ गएँ त्यसपछि रमेश दाईसँग अहिलेसम्म भेटघाट पनि भएको छैन, फोन सम्पर्क पनि छैन, केही छैन। तँ मलाई सम्झिँदाखेरि त्यो गजलको कार्यक्रम मार्फत जुन कार्यक्रम मैले त्यहाँ आफूले
उहाँले भनेको कुरा चाहिँ दिमागमा स्ट्राइक गरिरहेको
गरिरहन्छ।
उहाँले बिर्सनुभयो होला सम्झनुभयो होला त्यो आफ्नै ठाउँमा, तर तपाईँ संसार कर्ममा लाग्नु पनि भयो, मैले यो जोड्नुपर्छ,
संसारमा लागे
अझै पनि हुनुहुन्छ कि छोड्नु भयो?
पाँच वर्ष गरेँ अनि त्यसपछि फेरि त्यो कार्य व्यस्तता यताउतिले गर्दा नभ्याइने, राति जानुपर्ने, अनि कलेजको अब त्यो पाँच चार पाँचवटा विषय त्यो जसरी भए पनि कस्तो हुन्छ नि, पूर्व तयारी नगरिकन जानु त्यो पनि राम्रो हुँदैन, अनि त्यसले गर्दाखेरि त्यति समय दिन सकेन। तर कार्यक्रम त हामी बेला बेलामा भन्ने त गरिरहन्छौँ दाइ उतादेखि।
खै कताको हो कताको साइनो तिम्रो मेरो, खै कताको हो कताको साइनो तिम्रो मेरो, यताको हो कि उताको साइनो तिम्रो मेरो, आफ्ना भन्नेहरूभन्दा धेरै आफ्नै तिमी, आफ्ना भन्नेहरूभन्दा पनि धेरै आफ्नी तिमी, अति आवश्यकताको साइनो तिम्रो मेरो, यताको हो कि उताको साइनो तिम्रो मेरो, तिमी मेरो रहर हौ भन्नेहरू त्यसै भन्छन्। यसलाई गायनमा आए कति मिठो होला। तिमी मेरो रहर हौ भन्नेहरू त्यसै भन्छन्, तिमी भन्छौ बाध्यताको साइनो तिम्रो मेरो, यताको हो कि उताको साइनो तिम्रो मेरो, छेकेर पो के भयो र परिवार समाजले, छेकेर पो के भयो र परिवार समाजले, पिरतीको ममताको साइनो तिम्रो मेरो, यताको हो कि उताको साइनो तिम्रो मेरो, उत्सर्ग हो जीवन हाम्रो या त सम्झौता हो, उत्सर्ग हो जीवन हाम्रो या त सम्झौता हो, र त सहनशीलताको साइनो तिम्रो मेरो, खै कताको हो कताको साइनो तिम्रो मेरो, यताको हो कि उताको साइनो तिम्रो मेरो। यो गजल सम्मान पढिसक्दा र अघि सुरुदेखि तपाईँले मैले वाचन गरेका गजल हेरिसक्दा विवश पौडेल जस्तै विवशवादका गजलहरू निकै छन् जस्तो लाग्छ मलाई, तर त्यो सँगसँगै योभन्दा अलिकति फरक बातका भावना भावका हिसाबले मैले भन्न खोजिरहेको चाहिँ गजलभित्र हामीले दिने विषय चयन गर्ने हुन्छ नि, प्रेममा प्रेमलाई चाहिँ कति मजासँग कैद गरेर शब्दहरूलाई कति मजाले संयोजन गरेर लेख्न सक्नुभएको छ तपाईँले, यो शेर शेरमा दम छन् जस्तो लाग्छ मलाई।
यसको अन्तिम शेरमा यहाँ उत्सर्ग भनिएको छ, उत्सर्ग मेरो छोराको नाम,
ए तपाईँले एक किसिमको तखल्लुस बनाएर राख्नु,
तखल्लुस बनाएर त्यहाँनिर राखेँ, उत्सर्ग हो जीवन हाम्रो, वास्तवमा जिन्दगी या त सम्झौतै हो,
र त सहनशीलताको साइन हो,
सहनशीलता
उसले गर्दा जोडियो, फेरि
जोडियो
दुईजना टोलरेन्सको कुरो पनि आउँछ, त्यहाँनिर
आउँछ।
मैले जोड्नुपर्छ यति बेला हामी भित्र स्टुडियोमा बसेर विवश पौडेल र म उज्यालो रेडियो नेटवर्कको यो स्टुडियोमा छौँ, सर्लाही जानकी नगर हजार बिगाका विवश पौडेल जो पचासको दशकको अन्त्यतिरदेखिबाट गजल निरन्तर अहिलेसम्म लेखिरहनु भएको छ, सँगसँगै सर्लाहीका केही साथीहरू उहाँसँगै आउनुभएको छ। हामी स्टुडियो पस्नुभन्दा अगाडि निकै बेर लगभग दुई घन्टै छलफल गरेर बाहिर बस्यौँ। कृष्ण दाहाल हुनुहुन्छ, त्यसै गरी नवराजी हुनुहुन्छ अध्यायभित्रकै गजलकार, अनि कमल नेपाल हुनुहुन्छ, र त्यसै गरी कुमार कुसुमजी हुनुहुन्छ, र उहाँ चाहिँ उहाँहरू बाहिर बसिरहनु भएको छ, हामी भित्र आएर कार्यक्रम तयार गरिरहेका छौँ। बाहिर दुई घन्टा बसिरहँदा विवशजीको कुरा गर्दाखेरि मैले उहाँको पढाउने विषय कस्तो हुन्छ, कलेजका कुराहरू गरिरहँदा उहाँहरूले भनेको एउटा वाक्य अहिले मलाई झलक्क भित्र आइसकेपछि सम्झना भयो। विवश पौडेल चाहिँ सर्लाहीमै कमर्स पढाउनेमा असाध्यै लोकप्रिय टिचर हुनुहुन्छ, क्लासभित्र उहाँ पछि पछि अरू क्लास छोडेका विद्यार्थीहरू पनि भित्रै आएर बस्छन् रे भनेर तपाईँले आफैले भन्नुभयो भने त सायद अलि के हो भनेर मान्छेहरूले शङ्का गर्थ्यो होला। अरूहरूले भनिसकेपछि मैले यो प्रसङ्ग उठाउँदा अत्युक्ति हुँदैन जस्तो लाग्यो। के पढाउनुहुन्छ त्यस्तो तपाईँ र त्यसरी आएर बस्छ?
त्यसो हुनु मेरो अभाग्य हो। म कमर्स नै हो दाइ, मार्केटिङ मार्केटिङ स्ट्राटेजी एकदम थ्योरी विषय नै पढाउने हो त्यसभित्र, तर के भन्दाखेरि नरमाइलो भित्र पनि रमाइलो हुनुपर्छ भन्ने मान्यता मेरो।
मार्केटिङ पढाउँदाखेरि तपाईँले त्यति रसपूर्ण तरिकाले,
जस्तै बजारका विज्ञापनहरू,
अघि एउटा शब्द मैले उहाँहरूले के पनि भन्नुभएको छ भने ब्याक लागिसकेका विद्यार्थीहरू जो चाहिँ त्यो क्लासमा बस्नु पर्दैन, अरू क्लास छोड्छन् तर तपाईँको क्लासमा चाहिँ आएर बस्छन् भन्ने शब्द, यस्तै के मैले बुझिनँ कि के भन्नु?
त्यो साथीहरूले गर्नुभएको उहाँहरूको मूल्याङ्कन आदि इत्यादि होला, तर रमाइलो हुनुपर्छ कक्षा, बोर लाग्दो हुनु हुँदैन भन्ने चाहिँ लाग्छ दाइ मलाई अझै पनि।
कसरी तपाईँलाई त्यो चिजले मतलब त्यो क्लासलाई मिठो बनाउनको लागि तपाईँ चाहिँ कसरी पेस हुनुहुन्छ, कस्तो खालको चिजले तपाईँलाई त्यस्तो बनाउन सक्दो रहेछ?
जस्तै यथार्थ दाइ, जे देखिन्छ त्यही नै प्रस्तुत गर्ने।
बुलबुल सुन्ने धेरै शिक्षकहरू हुनुहुन्छ कि उहाँहरूलाई पनि यो कुरो सजिलो होस् भनेर मैले जोड दिन खोजेको।
यथार्थ जे छ त्यो जस्ताको तस्तै प्रस्तुत हुँदा आफै रमाइलो हुन्छ।
भनेपछि
हामी मार्केटिङ पढ्दाखेरि मार्केटिङमा कुनै पनि वस्तु नयाँ निक्लिँदाखेरि के गर्ने भन्ने कुरो हुन्छ नि। मानौ न भारतको त एउटा कोलगेटले, अब कोलगेटमा हरेक चिजले मार्केट त कहाँबाट कहाँ पुर्याएको छ, नयाँ त कुनै कन्सेप्टै छैन। 100% भेजिटेरियन भनेर निकालेपछि त मासु नखानेहरू जतिले त मान्ने भयो नि त दाइ, बिहान बिहान त नात त कन्सेप्ट त बिजनेसको आयो नि। अनि त वात्तै 20% मार्केट निकालिसकेपछि त के चाहियो र बजारमा त
ठुलो चिज लिज
ठुलो सर यथार्थ पनि त्यही हो ए मान्छेले हड्डीले बनेको केले बनेको यसले दाँत मार्न हुन्न भन्छन् अब 100% भेजिटेरियन भनेपछि त मासु नखाने बालाले त खोजी खोजी मान्दै हो नि त त्यो जुन कन्सेप्ट छ नि दाइ वास्तवमा बिजनेस त त्यही हो नि फरक जस्तै त्यो केशव अघि हाम्रो प्रसङ्ग केशव कार्कीको प्रसङ्ग थियो नि यो ढुङ्गो भन्दा ढुङ्गो होइन यो हात्ती हो र केही समयपछि पानी फालिराखेको हात्ती बिजनेस कन्सेप्ट के त हो त्यो यथार्थ चाहिँ पढाइमा आउँदाखेरि अलिकति रमाइलो
यो सन्दर्भ चाहिँ फेरि केशव कार्की भन्दा को भन्ने पर्ला पाल्पाका केशव कार्की जसको अलग बाटो भन्ने आत्मकथा प्रकाशित भएको छ त्यही बारेमा हामीले अघि बाहिर कुरा गरेका थियौँ र यही सन्दर्भलाई तपाईँले यहाँ जोड्नु भयो विवश्री म अब एउटा गजल वाचनका लागि तपाईँलाई फेरि अनुरोध गर्छु
एउटा गजल ठिटाले ठिटी मन पराएको आफू राम्रो अनि आफू नराम्रो अनि नराम्री राम्री बाउ के भन्छ
सम्भवतः यो अन्तिम गजल होला तपाईँले वाचन गर्ने
हजुर चिट्ठा परेछ भन्छन् ठिटामा लाई हेर्दै चिट्ठा परेछ भन्छन् ठिटामा लाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पितामा लाई हेर्दै जस्तो छ चन्द्रमा त्यो त्यस्तै म तिमी भन्छु जस्तो छ चन्द्रमा त्यो त्यस्तै म तिमी भन्छु आँखा तरेर घुर्से गीता मलाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पिता मलाई हेर्दै सेतो छ चर्म तिम्रो भन्छन् मलाई काले सेतो छ चर्म तिम्रो भन्छन् मलाई काले खुम्च्याई नाक जान्छे सीता मलाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पिता मलाई हेर्दै चाहिन्न केही भन्छु भेटेर भैँस तिम्रो चाहिन्न केही भन्छु भेटेर भैँस तिम्रो देख्छु म पैसा काती बिटा मलाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पिता मलाई हेर्दै जस्तो सुकै सहन्छु खाएर साग सिस्नु जस्तो सुकै सहन्छु खाएर साग सिस्नु जिस्का हिँड्न खोज्छन् मिता मलाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पिता मलाई हेर्दै चिट्ठा परेछ भन्छन् ठिटा मलाई हेर्दै हाँस्छन् मुसुक्क मेरा पिता मलाई हेर्दै
बडा रमाइलो गरी मिठो गरी लेख्नुभएको यस्तै यस्तै विषयहरू मजाले पुर्याइरहनु भएको छ तपाईँले मलाई त यहाँ तपाईँको अर्को पनि एउटा राम्रो शृङ्गारिक गजल त देखेको छु तर त्यो वाचन गर्ने समय अब रहँदैन कि जस्तो लाग्छ मलाई वाचन गर्न चाहिँ रहर थियो तपाईँले यो गजलहरू लेखिसक्दाखेरि हुन्छ नि कहिले काहीँ ओहो मेरो कस्तो राम्रो गजल जन्मियो सुनाउन कसैलाई भन्दाखेरि पहिला कसलाई छनौट गर्नुहुन्छ
म गजल लेखिसकेपछि बिहे गर्नुभन्दा अगाडि त साथीहरू सँगै हुन्थ्यो नत्र सँगसँगै श्रीमती हुने भएका कारणले लेख्ने बित्तिकै
सुनाइदिइहाल्नु
सुनाइहाल्छु ल मैले यस्तो लेखेँ है अनि उनी ताली बजाउँछिन् राम्रो मन पर्यो भने परेन भने यो अलि स्तर भएन
त्यसले तपाईँलाई अनि ताली बजाउने जोस आउँछ अनि अलि मुख खुम्चेपछि होइन यसमा मैले मिहिनेत गर्नु
मिहिनेत गर्नुपर्छ किन भन्दा अब जुन त्यो 56-57 लेख्ने स्तर र अहिले लेख्ने स्तर त एउटै भयो भने त भएन नि त अनि ऊ भन्छन् उनी भन्छन् यो स्तर भएन राम्रो छ भने चाहिँ फेरि राम्रो छ जोस बढ्छ अनि अलिकति स्तर भएन भन्दा ओहो अब मैले त जस्ता तस्ता चाहिँ बजारमा लानुहुन्न फेरि शृङ्गारिक त म शृङ्गारिक नै लेख्ने मान्छे हो शृङ्गारमा पनि सरल पारेर लिएर जानुपर्छ भन्ने लाग्छ
छुट्टिनु अघि मैले तपाईँलाई एउटा प्रश्न सोध्नै पर्छ विवशी तपाईँ मैले बताइहालेँ अघिदेखि पनि भनिरहेको छु लगभग 57-58 सालदेखि निरन्तर रूपमा गजल लेखेर आइरहनु भएको छ पढ्दाखेरि तपाईँ राजधानीमा बसेर पढ्नुभयो अध्ययन गर्नुभयो सकेपछि अब आफ्नै कर्मभूमि जन्मभूमिलाई नै बनाउनु भएको छ पढाइरहनुहुन्छ बसिरहनुहुन्छ हामी जसलाई मफसल भन्छौँ आजका दिनसम्म अब हाम्रो भोलि संहितामा गइसकेपछि कुन राजधानी कुन मफसल फेरि त्यो फरक कुराहरू आउला तर आजसम्म हामीले मफसल राजधानी बन्ने नै गरेका छौँ तपाईँ मफसलमा नबसेर राजधानीमा बसेको थियो भने केही फरक पर्थ्यो होला कि बा तपाईँ त्यसैमा सन्तुष्ट हुनुहुन्छ
म सन्तुष्ट छु दाइ किनभने सबै राजधानीमा राजधानी त्यसै त जता हिँड्यो त्यतै यो जनसङ्ख्याभन्दा यसको क्षमताभन्दा बढी भइसक्यो राजधानी सबैले राजधानी रोज्ने हो भनेदेखि त अझै धानी साध्य हुँदैन थियो होला मलाई जहाँसम्म लाग्छ म काठमाडौँमै बसेको थिएँ भने त म मिडियामा आउँथेँ नै दाइ निश्चित नै छ किनभने दाइहरूको सङ्गत त्यतिखेरै देखेको थियो म त पछि पछि नै लागेर भए पनि पक्कै आउँथेँ होला मलाई थाहा छ त्यो त्यतिखेरको एचबिसी रेडियोले गरेको कार्यक्रममा त्यो इच्छा भएकाले कार्यक्रम गर्न आउने भन्दा दाइले मेरो इन्टरभ्यू लिएर चाहिँ त्यहाँ छान्नु भएको थियो र मैले एउटा त्यो 20 मिनटको कार्यक्रम रेकर्ड गरेर गएको थिएँ नि त दाइले बिर्सिनु भयो होला तर
अलिअलि सम्झना आउँछ मिडिया कर्मी बन्नु
मिडियामा त आउँथेन दाइ आएको भए अनि टिचिङतिर त पक्कै लाग्छ
मफसलमा बसेर तपाईँ जस्ता शिक्षकले धेरै हजारौँ विद्यार्थी जन्माइरहनु पनि त एउटा कर्मप्राप्ति एउटा सन्तुष्टिको आधार चाहिँ बनेको छ अरूहरूले पनि तपाईँहरूबाट ती कुराहरू सिक्न सक्छन्
म सन्तुष्ट चाहिँ छु दाइ जुन पेसामा लागेर जान्छु अब यति नै सन्तुष्ट हुँदा त फेरि प्रगति के होला र होइन अझै गर्नुपर्छ भन्ने त छ तर सन्तुष्टि नै यति चाहिँ होइन, फेरि गर्ने बित्तिकै बजारमा निकालिहाल्ने, ऊ गरिहाल्ने, बाँडिहाल्ने भनेर भन्ने पनि त्यो मैले अघि नै भने दाईलाई, त्यो अलिक बेला भएको छैन, बेला आयो भने, किन दाईसँग कति वर्षपछिको भेट भएको छ, अनि म के भन्थेँ त्यो दाईसँग जाने मैले हैसियतै बनाउन सकेको छैन, अझै त्यत्रो धेरै हैसियत त भएको छैन,
होइन तपाईँ त्यसो भनिरहनु तपाईँको मान्यता हो, तर तपाईँ आफै गजलमा एउटा ठुलो हस्ती, एक किसिमको तपाईँहरू जस्तै, तपाईँ जस्तै मान्छे एकदमै कम सङ्ख्यामा मात्रै लामो समयदेखि स्तरीय गजल लेखेर आफ्नो अडानमा बसेर एउटा गजलकै लागि मात्रै लागेर एक किसिमको लोकप्रियताको लागि मात्रै नहिँड्नु भएको धेरै कम साथीहरू हुनुहुन्छ, जसमध्ये विवश पौडेल एकजना, मलाई आफूलाई लागेको विश्लेषण मैले यहाँनिर गरेँ,
दाईलाई धन्यवाद।
अब बुलबुललाई बिट मार्नुपर्छ हामीले आजको बुलबुल, मलाई तपाईँसँग गफ गर्न, तपाईँका अरू गजल सुन्न, यहाँ कति श्रृङ्गारी गजलहरू मैले मन पराइ पराए पनि वाचन गर्न नपाएर छोडेँ, जुरे छ भने फेरि कुनै बेला केही महिना पछाडि बसौँला हामी यसै गरी भलाकुसारी गर्दै। हस् विवशजी, काठमाडौँ आउनुभएको बेलामा तपाईँले यति गजल सुनाउँदै यति मिठा मिठा कुराकानी गर्नुभयो, तपाईँको हाम्रो यो कुराकानी अरू कोही साथीहरूको लागि मात्रै भए पनि प्रभावकारी बन्न सक्यो भने आजको बुलबुललाई म सार्थक मान्छु। धन्यवाद।
धन्यवाद दाई, यहाँसम्म आउने मौका दिनुभयो र आफ्ना कुराहरू राख्ने मौका दिनुभयो, दाईलाई धन्यवाद।
चौध वर्षपछि उहाँसँग आज जुरेको, यसरी रेडियोमै बस्नको लागि चौध वर्षदेखिको चिन्जानमा बल्ल पहिलोपटक जुरेको, एक किसिमले सन्तुष्ट छु म आजको कार्यक्रमसँग विवश पौडेललाई मैले प्रस्तुत गर्न पाउँदा। लामो समयदेखि गजलको एउटा सेवकको रूपमा रहिरहनु भएको व्यक्ति हुनुहुन्छ। हामी विवश पौडेलका यी कुराकानी र गजल वाचनको क्रम अब यहीँ बिट मार्छौँ, अर्को साता बुलबुल लिएर फेरि आउनेछौँ। बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना तपाईँले इमेलबाट गर्न सक्नुहुन्छ, BULBUL बुलबुल @unn.com.np। बिट मार्नु अगाडि तपाईँलाई यदि यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न चाहनुभयो, ओहो यति लामो समयदेखि गजल लेख्ने विवश पौडेललाई सम्पर्क गर्नु पर्यो भने कसरी सम्पर्क गर्ने?
मलाई 98441509059 सम्पर्क गर्न
सक्नुहुन्छ।
98441509059
त्यसरी गर्नु पर्यो।
फेसबुकमा विवश BIBASH विवश _पौडेल PUDEL 22 अर्थात् 22@yahoo.com।
एकचोटि फेरि भनिदिनुहोस् त, पौडेल विवश 22
BIBASH विवश _PUDEL पौडेल 22@yahoo.com यसमा सम्पर्क गरेर फेसबुकमा पनि भेट्न सकिन्छ।
हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी, उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल पनि बिदा माग्छौं। जाँदा जाँदै अध्याय संग्रहभित्र रहेको विवश पौडेलको एउटा गजल वाचन गर्दै शुभरात्री भन्छु। मूर्ख भन्छन् दुनियाँले सरस्वतीले छेकेपछि, मूर्ख भन्छन् दुनियाँले सरस्वतीले छेकेपछि, विधाताले निधारमा दुखै दुःख लेखेपछि, न रोएर घट्छ पीडा न रोएर कट्छ दशा, न रोएर घट्छ पीडा न रोएर कट्छ दशा, जेनी लेख्छ विधाताले खाली निधार देखेपछि, विधाताले निधारमा दुखै दुःख लेखेपछि, सम्पत्तिले जोड्छ नाता भिखारीको भाव छैन, सम्पत्तिले जोड्छ नाता भिखारीको भाव छैन, के नै बाँकी रहन्छ र सम्बन्ध नै मेटेपछि, विधाताले निधारमा दुःखै दुःख लेखेपछि, प्रेयसीको सामुन्यमा नरमाउने छैन कोही, प्रेयसीको सामुन्यमा नरमाउने छैन कोही, मक्क पर्छन् शिव पनि पार्वती नै भेटेपछि, विधाताले निधारमा दुःखै दुःख लेखेपछि, धोका खाएपछि मात्र आँखा देख्छ मनुष्यले, धोका खाएपछि मात्र आँखा देख्छ मनुष्यले, कोपो लड्छ पाइला पाइला होस गरेर टेकेपछि, मूर्ख भन्छन् दुनियाँले सरस्वतीले छेकेपछि, विधाताले निधारमा दुःखै दुःख लेखेपछि।
बुलबुल एउटा इरानी चरा, बुलबुल बुल।